नमस्कार, रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर सम्वादमा श्रोताहरूलाई स्वागत गर्दछु। म विमल गेवाली। हरेक दिन बिहान यसै समयमा हाम्रो केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको अन्तर सम्वाद कार्यक्रममा हामी विभिन्न समसामयिक सन्दर्भहरूमा केन्द्रित रहेर सम्बन्धित क्षेत्रका व्यक्ति व्यक्तित्वहरूसँगको प्रत्यक्ष सम्वाद सुनाउने गरेका छौं। यस क्रममा आजको अन्तर सम्वादको यो श्रृंखलाभित्र एउटा दुःखद खबरको प्रसंग छ। नेपाली संगीताकाशका एकजना ज्यादै नै उज्जवल नक्षत्र वरिष्ठ गायक प्रेमध्वज प्रधान को निधन भएको छ। हिजो मात्रै उपचारको क्रममा उहाँको निधन भएको हो। प्रेमध्वज प्रधान नेपाली सुगम संगीतको फाँटका एकजना वरिष्ठ गायक, थुप्रै गीतहरू हाम्रो रेकर्डमा छन्, हाम्रो लाइब्रेरीमा सुरक्षित छन्, संग्रहित छन्। सदाबहार कोटीका गीतहरू गाउन खप्पिस एकजना वरिष्ठ दिग्गज कलाकार प्रेमध्वज प्रधानको अवसानमा आज हामी आजको अन्तर सम्वादको श्रृंखला उहाँप्रति श्रद्धा सुमन स्वरूप समर्पित गर्ने तयारीमा छौं। मखमली स्वर भनेर धेरैले उहाँको स्वरको तारीफ गरे। जीवनशैलीमा पनि अत्यन्त सरल सादगी खालको चाहिँ व्यवहार भएका प्रेमध्वज प्रधानलाई उहाँकै स्वर मार्फत सुरुमा श्रद्धा सुमन अर्पित गर्छु। त्यसपछिको क्रममा केही अतिथिहरूसँगको उहाँको योगदानको सन्दर्भको कुराकानी लिएर आउनेछु।
उत्तरतिर चाँदीको पर्खाल
सजेको
दक्षिणतिर बगैँचा जस्तो चौकिला बजार मेचिर काली शान्तिका सधैँ गाउने समाचार
प्रेमध्वज प्रधानको सुरिलो सुर लहरी। हामीले यस्ता धेरै राष्ट्रिय गीतहरू हाम्रो संग्रहमा राखेका छौं। राष्ट्रिय गीतहरूको गायनको सन्दर्भमा पनि प्रेमध्वज प्रधानहरूको युगमा राष्ट्रिय भावनाले अत्यन्तै ओतप्रोत भएका यस्ता उच्च कोटीका गीतहरू धेरै तयार भएका छन्। त्यसो त राष्ट्रिय गीतमा मात्रै होइन, उहाँको स्वरको मुख्य परिचय भनेको सदाबहार कोटीका धेरै आधुनिक गीतहरूमा श्रोताहरूले प्रेमध्वज प्रधानलाई मन पराए। उहाँले धेरै आधुनिक गीतहरू गाउनुभयो। आधुनिक गीत मात्र होइन, नेपाली लोक जीवनका लोकशैलीका गीतहरूमा पनि प्रेमध्वज प्रधानको स्वर खुलेको छ। यो नानीको सिरैमा इन्द्रकमल फूलफुल्यो मग मग चल्यो वासना विगतमा धेरै मन पराइएको एउटा कालजयी कोटीको लोकगीतको उदाहरण एउटा मात्रै छैन, धेरै लोकगीतहरूमा प्रेमध्वज प्रधानको स्वर सजिएको छ, खुलेको छ। राष्ट्रिय गीतहरू, सदाबहार गीतहरू, गीतको विधाका धेरै आयामहरूसँग प्रेमध्वज प्रधानको स्वर सुहाएको छ। उहाँलाई हामीले गुमाएका छौं। रेडियो नेपालसँगको निकै लामो सहयात्रा हो। सांगीतिक क्रियाशीलताको हिसाबले उहाँ धेरै वर्षसम्म रेडियो नेपालको यो माइक्रोफोनसँग अभ्यस्त भएर गीतमा स्वर प्रदान गर्ने भूमिकामा रहनुभयो। उहाँको योगदानको पाटोमा आज हामी दुईजना सांगीतिक फाँटका व्यक्तित्वहरूसँग उहाँहरू मार्फत प्रेमध्वज प्रधानको गायन क्षेत्रको योगदानको पाटोमा उहाँको सम्मान गर्ने कोशिश गर्छौं। शुरूमा हामीसँग एकजना वरिष्ठ साहित्यकार, गीतकार, प्राध्यापक डाक्टर कृष्णहरि बराल हुनुहुन्छ, जो आफैमा एकजना चर्चित गीतकारको व्यक्तित्वले परिचित हुनुहुन्छ। नेपालको गीती फाँटमा विशेष गरी गीतको सैद्धान्तिक पक्षमा उहाँको एक खालको जानकारी रहेको छ। उहाँ मार्फत प्रेमध्वज प्रधानको गायकीको सन्दर्भमा हामी उहाँ मार्फत केही जानकारी श्रोताहरूलाई गराउने कोशिश गर्छौं। हाम्रो टेलिफोन सम्पर्कमा डाक्टर कृष्णहरि बराल हुनुहुन्छ। बराल सर, नमस्कार।
हजुर नमस्ते।
रेडियो नेपालको यो कुराकानीमा स्वागत गरे यहाँलाई।
हजुर धन्यवाद।
हामीले प्रेमध्वज प्रधानलाई गुमाएको यो क्षणमा उहाँको सम्मानमा आज यहाँसँग सम्वादको क्रम जोड्ने कोशिशमा छौ। मूलत प्रेमध्वज प्रधानको गायकी व्यक्तित्व, उहाँको चाहिँ सांगीतिक व्यक्तित्वलाई यहाँले कसरी बुझ्नुभयो?
प्रेमध्वज प्रधानको बारेमा भन्दाखेरि यतिखेर होइन, असाध्यै दुःखी पनि लाग्छ मलाई राष्ट्रको लागि एउटा सशक्त व्यक्तित्व, एउटा देशभक्त व्यक्तित्व, एउटा असल स्वभाव भएको मान्छे, अत्यन्त मिठो स्वर भएको मान्छे हामीले गुमायौँ। गुमायौँ भन्दा पार्थिव शरीर उहाँको हामीले गुमायौँ, तर जहाँसम्म उहाँले दिनुभएको योगदान छ हामीमा सधैँ रहिरहनेछ र मार्ग निर्देश गरिरहनेछ हामीलाई भन्ने म ठान्दछु। प्रेमराज दाईले आफ्नो युगको टोटल प्रतिनिधित्व गर्नुभएको अनुभव हुन्छ। अब पहिलो कुरा त एउटा गायकमा हुनुपर्ने कुरो के हो त्यो कुरो भनिसकेपछि अनि उहाँको योगदान आफै छर्लङ्ग हुन्छ जस्तो मलाई लाग्छ। एउटा गायकमा हुनुपर्ने प्रमुख कुरो त स्वरै मिठो हो, त्यो उहाँको स्वरमा कुनै शङ्कै छैन, अत्यन्त मिठो छ, अत्यन्त सुमधुर छ र जस्तो सुकै त्यो राष्ट्रिय गीतमा पनि अघि यहाँले भन्नुभयो जस्तै सुट गरेको छ अनि रोमान्टिक गीतमा पनि सुट गरेको छ, कतिपय स्याड सङ पनि उहाँले गाउनु भएको छ, त्यसमा पनि असाध्यै मिठो उहाँको स्वर सुनिएको छ। प्रकृतिले भनौँ या ईश्वरले भनौँ जुन स्वर उहाँलाई दिए त्यो साँच्चै नै लोभलाग्दो छ, धेरैले उहाँकै जस्तो हुन पाए हुन्थ्यो भन्ने किसिमको एउटा भनौँ न लोभ गर्छन्, त्यस्तो किसिमको स्वर उहाँको छ। अब स्वर भइसकेपछि पनि भाषाका कुरा हुन्छ, कुन भाषामा हामी गीत गाउँछौँ त्यो स्पष्ट उच्चारण एउटा विशेषता हुन्छ एउटा गायकमा हुनुपर्ने। उहाँको आवाज सुन्दाखेरि कहीँ पनि नेपाली भाषाको सन्दर्भमा उहाँले नेपाल भाषा पनि गाउनु भएको छ, नेपाल भाषाको उच्चारण प्रक्रियाको बारेमा त म धेरै भन्न सक्दिनँ, अब उहाँ नेवार नै भएको हुनाले त्यो झन् हुने नै भयो, तर नेपाली भाषाको उच्चारणमा पनि कतै पनि उहाँलाई उहाँको पहिलो भाषाको असर यतातिर परेको हामी देख्दैनौँ र त्यति क्लियर त्यति स्पष्ट र त्यति शुद्ध किसिमको उच्चारण प्रेमराज दाईको हामी चाहिँ पाउँछौँ। त्यसपछि अर्को गायकमा हुनुपर्ने एउटा स्केलको कुरो हुन्छ, कतिसम्म उहाँको स्वर जान्छ, कहाँसम्म तल झर्छ, होइन यो तार सप्तकदेखि मन्द्र सप्तकदेखि कहाँसम्म खेल्छ भन्ने कुराले महत्त्व राख्छ। गीतमा सबै किसिमको जुन धुन छ या सबै किसिमको भाव छ सबै लोमा मात्रै मिठो पनि हुँदैन, कहिले त्यो शब्दको भावनाले या कुनै आक्रोश किसिमको व्यक्त भएको छ भने हाई पिचको रिचले आशा गर्ला, अब अलिक मधुर किसिमको कुरो छ भने लो पिचको आशा गर्ला, अब त्यो सबै किसिमको रेन्जमा खेल्न सक्ने गायक छैन भनेदेखि चाहिँ त्यो सबै किसिमको भावको धुनमा चाहिँ खेल्न सक्ने कुरा रहँदैन। त्यसले गर्दा प्रेमदोज दाईको यो आधारले हेऱ्यौँ भने पनि माथि हाईमा पनि उहाँले राम्रोसँग गाउनु भएको छ, लोमा पनि गर्नुभएको छ, तर यसले के देखाउँछ भनेदेखि उहाँको जुन सामर्थ्य छ त्यो विशेष छ, स्वर विशेष छ, गाउने कला विशेष छ। त्योभन्दा पनि अर्को कुरा मैले लागेको प्रेमदोज दाईको रियाज जहिले पनि मसँग संजोगले धेरै सँगै पनि भएँ, मेरो थुप्रै गीतहरू उहाँले गर्नुभएको छ, सात आठवटा गीत उहाँले गाउनुभएको छ र धेरै नातिकाजीकै सङ्गीतमा गाउनुभएका गीतहरू छन्, मेरा एउटा आफ्नै सङ्गीतमा पनि छ, एकजना नारायण भण्डारी जनकपुरीको सङ्गीतमा पनि गाउनुभएको छ उहाँले। उहाँसँग बस्दा कुराकानी गर्दा गायनको लागि जीवन समर्पण गर्ने व्यक्तिको रूपमा मैले उहाँलाई पाएको हुँ। उहाँ ठुलो स्वर बोल्नुहुन्न थियो, धेरै ठुलो स्वर बोल्यो भनेदेखि स्वर फाट्छ, यताउता हुन्छ, पछि बिग्रिन्छ, त्यसकारण गायन एउटा गायकले सानो स्वरमा बोल्नुपर्छ भन्नुहुन्थ्यो। अनि यति चरित्रवान गायकहरू मैले खासमा देखेकै छैन
हजुर। अब जसरी गायन शिल्पको हिसाबले एउटा आयामिक खालको चाहिने प्रस्तुतिको शैलीले गर्दाखेरि हरेक जसो विधाका गीतहरूमा सुट गर्यो, अब यहीँनिर समग्रतामा एउटा युगीन ढंगको चाहिने कालखण्डलाई प्रतिनिधित्व गर्ने थोरै गायकहरू मध्येको त्यो हारमा प्रेमदोज प्रधानको नाम जोडिएको अवस्था छ,
एकदम निष्पक्षसँग हामी राख्न सक्छौ किनभने यो गायनमा यहाँनेरि कमजोरी छ भन्ने कुरो उहाँको गायकीको सन्दर्भमा भन्न सक्ने अवस्था छैन। तर एउटा कुरा के हो भने उहाँ धेरै सरल हुनुहुन्थ्यो र त्यो सरलको असर चाहिँ त्यो गायनमा पनि परेको छ, त्यो सरलको असर गायनमा पर्नु भनेको चाहिँ उहाँको शब्दमा कतिपय ठाउँमा चाहिँ छनौट देखिँदैन, तर त्यो हुँदा पनि त्यो शब्द कमजोर हुने स्थानमा पनि आफ्नो स्वर र सङ्गीतको सामर्थ्यको कारण स्वरको कारण त्यसलाई क्षतिपूर्ति गरेर चाहिँ अझ माथि उठाउन सक्ने जुन क्षमता छ त्यो चाहिँ विशेष क्षमता हो। कहिले काहीँ के हुन्छ भने त्यो लिरिक्स भनौँ न त्यो शब्द एकदमै यति स्ट्रङ हुन्छ कि स्वर र सङ्गीत या एरेन्ज कमजोर छ भने पनि त्यसले धान दिन्छ। कहिले काहीँ कस्तो भइदिन्छ भने शब्द कमजोर छ स्वर र सङ्गीतले र एरेन्जले धान दिन्छ त्यसलाई उठाइदिन्छ। त प्रेमदोज दाईको त्यो ठाउँमा गएर हेऱ्यौँ भने पनि उहाँको आवाजले र त्यो उहाँले आफै नै सङ्गीत गरेका गीतमा पनि उहाँको सङ्गीतले त्यसको क्षतिपूर्ति दिएर जुन माथि उठाइदिने सन्दर्भहरू छन् त्यो अझ बढ्दो महत्त्वपूर्ण छ। लिरिक्स नै आफू बलियो भएर सबै कुरो शक्तिशाली भएर जानु त्यो त छँदैछ, त शक्तिशाली नभएको लिरिक्स अलिकति कम्ती छ भन्ने जस्तो लागेको ठाउँमा पनि उहाँको स्वरले जुन किसिमको भनौँ न त्यसलाई क्षतिपूर्ति गरेर त्यो श्रोता सामु चाहिँ खक्कै बोलाएर माथि पुर्याइदिएको छ गीत, यो चाहिँ अझ विशेष शक्ति हो भन्ने मलाई लाग्छ।
बराल सर, अब यहीँनिर हामी कुराकानीको लगभग अन्तिम चरणतिर छौँ। प्रेमध्वज प्रधानको भौतिक हिसाबले अवसान भएको यो दुःखद क्षणको बीचमा जुन युगमा अजम्बरी कोटिका यी खालका गीतहरू तयार भए त्यसमा प्रेमध्वज प्रधानहरूको प्रतिनिधित्व उहाँहरूको योगदान अत्यन्त ऐतिहासिक र अविस्मरणीय ढंगमा नेपाली संगीतको त्यो आकाशभित्र रहिरहने खालको कुरा रह्यो। अबको पुस्ताले त्यो युगिन प्रतिनिधित्व गर्ने यी खालका अजम्बरी स्रष्टाहरूलाई सम्झनु पर्ने अथवा उहाँहरूको सम्मानमा हामीले खेल्नुपर्ने भूमिकाको सन्दर्भ संक्षेपमा भनिदिनुहोस् न।
हजुर, सबभन्दा ठूलो कुरा प्रकृति प्रदत्त जुन स्वरको कुरा छ त्यसको बारेमा त त्यो उहाँकै जस्तो स्वर अर्कोले पाउनुपर्छ भन्ने कुरा रहेन। आफ्नो जुन स्वर छ त्यसलाई रियाजद्वारा चाहिँ सशक्त बनाउने काम प्रेमदोज दाईले जुन गर्नुभएको थियो त्यो कुरो हामी उहाँबाट सिक्न सक्छौँ। उहाँ एकदमै तपस्या सङ्गीतलाई तपस्या खान्ने मान्छे हुनुहुन्थ्यो र हरेक गायक सङ्गीतकारले र गीत लेख्ने मान्छेले पनि यसलाई तपस्या खान्नुपर्छ र दिनका दिन त्यसलाई चाहिँ अभ्यास गरिरहनुपर्छ एउटा कुरा यो हो। अनि अर्को कुरा त्यो सरस्वतीको वरदानको रूपमा चाहिँ प्रेमदोज प्रधान आउनुभयो। सरस्वतीको सम्मानको लागि जे जे कुरो चाहिँ गर्न सरस्वती खुसी हुन्छन् जे जे कुरो गर्दा स्वर चाहिँ बिग्रिन्छ त्यो काम गर्न हुन्न भन्ने दृष्टिकोण थियो। मैले भने नि आवाज पनि ठुलो बोल्नुहुन्न थियो अनि रेकर्डिङ छ भनेदेखि सात दिन पहिलेदेखि अमिलो पिरो चाहिँ खानु हुँदैन स्वरलाई असर गर्छ भन्नुभएको छ मैसँग पनि कतिचोटि उहाँले। त त्यो आफ्नो आवाजको सुरक्षाको लागि स्वर मिठोको लागि त्यो उहाँले चाहिँ जुन भनौँ न आफ्नो भौतिक जीवनमा कतिपय खान मनपर्ने मिठो लाग्ने कुराहरू पनि उहाँले त्यागेको चाहिँ मैले चाहिँ पाएको छु होइन। त्यो पनि सिक्नुपर्ने कुरा चाहिँ यो नयाँ पुस्ताले छ। एउटा गायक सम्पूर्ण रूपमा स्वर मात्रै राम्रो भएर हुँदैन, चौतर्फी सुन्दरता हुने हो भनेदेखि उसको चारित्रिक निश्चलता होइन निर्दोषता त्यसले पनि त्यसमा भूमिका खेल्ने हुनाले उहाँबाट हामीले जीवनशैली सुधार्न पनि धेरै कुरा सिक्छौँ र आवाजलाई सुधार्न आवाजलाई अझ बनाउन रियाजका सन्दर्भमा पनि धेरै कुरा सिक्छौँ र सधैँ त्यही काममा मात्रै यताउता नलागिकन केवल गायकी नै भनेर अगाडि उहाँ हिँड्नुभएको हो र यो गायकीलाई नै सबैभन्दा ठुलो सम्मान गर्नुभएको हो र एउटा गायकले यहाँभन्दा बढ्दा
गर्नुपर्ने कुरोहरू केही छ जस्तो लाग्दैन। हजुर हुन्छ बराल सर, यहाँले प्रेमध्वज प्रधानज्यूको सम्मानमा आफ्नो अनुभवहरू आफ्नो धारणाहरू सुनाउनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद भन्छौ।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो डाक्टर कृष्ण हरि बराल, आफैमा एकजना लोकप्रिय चर्चित गीतकार हुनुहुन्छ। नेपाली गीतको सैद्धान्तिक पक्षको विषयमा उहाँसँग धेरै जानकारी रहेको छ। हामी प्रेमध्वज प्रधानको भौतिक अवसानको सन्दर्भलाई लिएर आजको अन्तर्सम्वादको यो श्रृंखलाभित्र नेपाली संगीत क्षेत्रमा वरिष्ठ गायक प्रेमध्वज प्रधानको समग्र योगदानको पाटोमा केन्द्रित रहेर संवाद गरिरहेका छौं। यो क्रममा अब एकजना नेपाली संगीत फाटका निकै जानकार व्यक्तित्व हुनुहुन्छ, समग्रतामा कलाको सबै विधामा चलचित्र संगीत लगायतका आयामिक कलाका विधाहरूलाई समीक्षाको पाटोबाट समीक्षाको नजरबाट अत्यन्त यथार्थपूर्वक ढंगले विश्लेषण गर्ने त्यसको अध्ययन गर्नुहुने चलचित्र निर्देशक समेतको व्यक्तित्व रहेका प्रकाश सायमी हामीसँग हुनुहुन्छ। प्रकाश सायमी मार्फत प्रेमध्वज प्रधानको सांगीतिक योगदानको पाटोमा केन्द्रित रहेर केही बेर सम्वाद गर्ने कोसिस गर्छु। यति बेला हाम्रो प्रत्यक्ष सम्पर्कमा प्रकाश सायमी हुनुहुन्छ। प्रकाश सायमीज्यू नमस्कार।
नमस्कार विमलजी,
रेडियो नेपालको यो कुराकानीमा स्वागत छ यहाँलाई। मैले भर्खरै कृष्ण हरि बरालसँग प्रेमध्वज प्रधानको सन्दर्भमा केही बेर कुराकानी गरिसकेपछि यहाँसँग जोडिएको छु। अब यहाँले नेपाली संगीतको इतिहासको यसको परम्पराको विषयमा निकै लामो समयदेखि आवाज चलाउनु भएको छ, कलम चलाउनु भएको छ, यहाँसँग यथेष्ट खालको जानकारी अध्ययन रहेको छ। हामीले प्रेमध्वज प्रधानलाई भौतिक हिसाबले गुमाएको यो क्षणमा म सुरुमा यहाँबाट जान्न चाहन्छु, यहाँले प्रेमध्वज प्रधानको सांगीतिक योगदानको पाटोलाई कसरी सम्झना गर्नुहुन्छ?
गायक संगीतकार प्रेमध्वज प्रधानलाई मेरो मातृभाषा नेवारी भएको हुनाले सुरु सुरुमा मैले उहाँलाई 25-26 साल 27 सालतिर काठमाडौँको रंगमञ्चमा नेवारी गीतहरू मार्फत चिनेको हुँ र आधुनिक गीत संगीतमा उहाँको गीतहरू जब लोकप्रियताको शिखरमा थियो, गोरेजो त्यो गाउँको घुम्तीमा नआउ है अनि तिमी आयो मेरो दिलमा, यी गीतहरू गुन्जेपछि हामीले रेडियोकै मार्फतबाट उहाँलाई सुनेका हौ। तर मलाई एउटा महत्वपूर्ण कुरा के लाग्छ भने नेपाली चलचित्र बनाउन थालेपछि हामीले नेपाली चलचित्रको मोस्ट प्लिजिङ प्लेब्याक सिङ्गर भनेर उहाँलाई चिन्छौँ, किनभने उहाँ हरेक हिरोलाई सुहाउने खालको स्वरमा गाउन सक्नुहुन्थ्यो। जस्तो उहाँले पहिलो पटक फिल्ममा अभिनय गर्ने सिपी लोनीको लागि माइती घरमा गाउनुभयो, पहिलो पटक फिल्ममा अभिनय गर्ने शिव श्रेष्ठको लागि जीवन रेखामा गाउनुभयो, पहिलो पटक फिल्ममा अभिनय गर्ने प्रकाश अधिकारीको लागि फेरि भेटौँलामा गाउनुभयो, मैले स्वयं पनि पहिलो चलचित्र बनाउने बेलामा उहाँको स्वरमा गीत रेकर्ड गरेको थिएँ, त्यो मेरो पहिलो चलचित्र रिलिज भएन। अब नेपाली आधुनिक संगीत चलचित्र छोडेर आधुनिक संगीतमा कुरा गर्दा उहाँहरूको जोडी प्रेम मानिकको युग नेपाली संगीतको सशक्त युग मानिन्छ, किनभने उहाँहरूले गीत कम्पोजिसन गर्दा गीतमा वाद्य वृन्दको संयोजन, बाजाको नयाँ प्रयोग, उहाँले आफैले धेरै ठाउँमा उल्लेख गर्नुभएको छ, त्योद्वारा उहाँले गिटार बजाएर उहाँले गीतमा मञ्चमा आउनुभयो बोधिसत्व क्लबको कार्यक्रममा। त्यो कार्यक्रममा उहाँ गिटारमा मञ्चमा आउँदाखेरि उहाँले आफैले एउटा के भन्नुभएको छ भने गिटारमा जान्दिन थिएँ, कलकत्ताबाट भर्खर आएका रामचरण दर्नालसँग गएर मैले गिटारको के कडहरू सिकेको थिएँ भनेर उहाँले भन्नुभएको थियो। र नेपाली आधुनिक सङ्गीतमा बाजाको हिसाबले नयाँ कुरा भित्र्याउने सङ्गीतकारको रूपमा पनि उहाँलाई म चिन्दछु। अब सबैभन्दा महत्वपूर्ण कुरा नेपाली संगीत जगतको एउटा अहम गायक महत्वपूर्ण गायक नारायण गोपाललाई रेडियो नेपालमा स्वर परीक्षा दिनको लागि संगीत गरेको गीत चाहिँ उहाँको र उहाँको मित्र मानिक रत्नको प्रेम मानिकको संगीतमा डाक्टर रामन त्रिषितको शब्दमा थियो।
भनेको यो 2016 सालमा कलकत्तामा पुगेर नारायण गोपालले गीत रेकर्ड गरेर रत्न शमशेर थापाका रचनामा तयार भएका गीतहरू रेकर्ड गरेर आउनुभन्दा अगाडि 14 सालतिरको कुरा हो, होइन प्रकाश साईजी?
यो रेडियो नेपालमा उहाँले कलकत्तामा गएर रेकर्ड गरेको चाहिँ नेपालको एचएमबीको डिलर तीर्थनारायण मानन्दर एन्ड सन्सको कम्पनीबाट रेकर्ड गराउनु भएको हो। तर त्यो रेकर्ड गराउनुभन्दा पहिला नै उहाँले त स्वर परीक्षा पास गर्नुपर्ने हो, त्यो स्वर परीक्षा पास गर्नको लागि उहाँले पहिले गरेको गीत चाहिँ प्रेम मानिकको संगीतमा डाक्टर राममान त्रिषितको शब्दमा जीवनको पंखको स्वाद लिएर आकाशमा उड्यो भन्ने गीत प्रेम मानिकले संगीत गरेको एउटा कुरा महत्वपूर्ण कुरा त्यो थियो। अनि 2016 सालको नेपालको राजनीतिक अभियानको त्यो चुनावमा कमरेड पुष्पलाल श्रेष्ठको चुनाव प्रचारमा लहरीमा बसेर प्रेमध्वज दाईले दुर्गालाल श्रेष्ठको रचनामा निगु चिडु कुनाचिया भन्ने शब्द भएको यो हँसिया हथौडाको प्रतीक भएको गीत गाएर उहाँले यात्रा गर्नुभएको थियो चुनाव प्रचारमा। र प्रेमध्वज दाईकै स्मृतिका अनुसार त्यो गीतमा चाहिँ उहाँलाई लहरीमा बसेर तबलामा चाहिँ नारायण गोपालले साथ दिनुभएको थियो भनेर उहाँले भन्नुहुन्थ्यो। अब मलाई चाहिँ के लाग्छ भने प्रेम मानिकले जसरी गीत गायनको हिसाबमा नारायण गोपाललाई प्रस्तुत गर्यो, सुशीला कंसाकार यी धेरै कलाकारहरूलाई प्रेम मानिकको सङ्गीतले एउटा नयाँ प्रयोग ल्यायो। अर्को कुरा उहाँको गायकीको हिसाब, उहाँलाई धेरैले मखमली आवाजको गायक भन्छ, कसैले प्रेमिल आवाजका गायक भन्छन्, तर गायनका हिसाबले प्रेमध्वज प्रधानको मौलिकता के भने उहाँ नेवार भाषी भइकन पनि सुशब्द नेपाली गाउन सक्ने, शब्दहरूको सही उच्चारण गर्न सक्ने, गीतको मर्मलाई एकदम बुझ्ने, अनि नेपाली संगीतबाट नेपाल बाहिर प्रसिद्ध हुने कलाकारमा पहिला धर्मराज थापा वा हाम्रो नातिकाजीहरूको नाम आउँछ भने
सिङ्गरको रूपमा चाहिँ सायद नेपाल बाहिर भारतीय भूमिमा प्रेमदोष प्रधान नै पहिलो पपुलर आइकनको रूपमा लिइन्छ।
हजुर, अब गायकीको शैलीको शिल्पको कुरा गर्दाखेरि यहाँले भन्नुभयो जस्तो गरी अब धेरै चलचित्रका लागि गाइने गीतहरूमा पनि उहाँको स्वर सुहाएको छ। सदाबहार कोटिका धेरै आधुनिक गीतहरू छन् र सँगै कतिपय लोकगीतहरू पनि छन्। यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो टाइपको अत्यन्त धेरै मान्छेहरूले मन पराएको त्यो लोकजीवनमा भिजेको गीतमा पनि उहाँको स्वर खुलेको छ भनेपछि गायकीको यो विधागत हिसाबले सबै सुहाउने स्वर हो प्रेमदोष प्रधानको।
हजुर, उहाँले अब जस्तो यो नानीको सिरैमा जुन गीत गाउनुभयो त्यो गीत त झलकमान गन्धर्वको दुईटा गीत, एउटा त्यो र अर्को कस्तुरीले बास आउँछ भन्छन्, दुईजना महान गायकहरूले गाउनुभयो, नारायण गोपाल र प्रेमदोषले। प्रेमदोष दाईले गाउनुभएको गीत कतिसम्म पपुलर भयो भने पालुङ तारमा जब एउटा राजनीतिक पार्टीको ठूलो भेला भयो गोर्खामा 6-7-8 वर्ष अगाडि, त्यति बेला पनि त्यो गीत त्यो मञ्चमा गुन्जियो त्यहाँ। भनेपछि उहाँले गाएको गीतको एउटा कालजयी हो भन्ने कुराको सन्दर्भ त्यहाँ देखिन्छ। मैले भन्न खोजेको चाहिँ के भने, उहाँले आफ्नो आमाको सङ्गीतमा गाएको दैव मलाई पार लगाऊ भन्ने भजन, प्राणदेवी प्रधानको सङ्गीतमा गाउनुभएको भजन होस्, वा उहाँले आफ्ना मित्रहरू रत्नलाल श्रेष्ठ, ईश्वर श्रेष्ठको गीतहरू, वा आफ्ना समकालीन गीतकारहरू किरण खरेल, रत्नशमशेर थापा, सुन्दरमर्दन थापा, मिलन शाह, रवि विक्रम शाहका गीतहरू जुन गाउनुभएको छ, त्यो समय नेपाली गीतहरूमा जतिको पोइटिक इसेन्स थियो त्यो सबै गीतहरूको पहिलो अधिकारी प्रेमदोष प्रधानको स्वरमा हुन गयो। युगल गीतको इतिहासमा हेर्ने हो भने उहाँले नेपाली चलचित्रको एउटा महत्वपूर्ण युगल गीत माइती घरको नमान लाज यसरी मङ्गेशकर परिवारको एउटा कुशल गायिका उषा मङ्गेशकरसँग गाउनुभयो भने, अर्को रेडी नेपालको एउटा आधुनिक गीत ऐना नभए आफ्नो अनुहार कहाँ हेर्छौ तिमी, किरण खरेलको
तारादेवीसँग
गाउनुभएको युगल गीत, शिवशंकर दाईको एउटा महत्वपूर्ण युगल गीत हो त्यो पनि प्रेमदोष दाईकै स्वरमा। अब तीनजना गायकहरू प्रेमदोष प्रधान, नारायण गोपाल र मानिक रत्न यिनीहरू एकै टोलका संगातीहरू थियो, तर यी तीनैजनाको फलोअरहरू पनि थुप्रै छन्। जस्तो मानिक रत्न दाईको फलोअर आफ्नै किसिमको छ, नारायण गोपालको फलोअर आफ्नै, प्रेमदोष दाईको फलोअर आफ्नै छ। र प्रेमदोष दाईको सबैभन्दा ठूलो कुरा चाहिँ नेवारी र नेपाली दुवै गायनमा उहाँको निरन्तर जुन योगदान छ त्यसलाई अतुलनीय मान्नुपर्छ, किनकि उहाँले बच्चाहरूको लागि पनि गीत गाउनुभएको छ, भाइहरूको गीत, के अरे दिदीहरूको गीत भाइको लागि गाउनुभएको छ, आमाहरूको गीत छोराहरूको लागि गाउनुभएको छ, धेरै किसिमको गायनको उहाँको यात्रा छ।
हजुर, हामी लगभग कुराकानीको अन्तिम चरणमा छौं प्रकाश स्वामीज्यू। अब जसरी एउटा युगीन प्रतिनिधित्व गर्ने सदाबहार कोटिका अजम्बरी गीतहरू गाउने कलाकारहरूको भौतिक अवसान हुने क्रममा एउटा त्यो युगीन गायकलाई हामीले गुमाएको अवस्था छ, आज नेपाली संगीतको त्यो धारा त्यो यात्रा जुन अवस्थामा छ, हिजका प्रेमदोष प्रधानहरू जस्तै हस्तीहरूको योगदान, उहाँहरूको चाहिँ क्रियाशीलता तपस्याको कारणले गर्दाखेरि सांगीतिक एउटा गोरेटो भनौं त्यो एउटा राजमार्गमा पुगेको अवस्था, आजको सन्दर्भमा नयाँ पुस्ताले यी युगीन प्रेमदोष जस्तै हस्तीहरूलाई गर्नुपर्ने सम्मान अथवा उहाँहरूको योगदानको पाटोमा गर्नुपर्ने भूमिकाको सन्दर्भ भनिदिनुहोस् त।
सबैभन्दा ठूलो कुरा त प्रेमदोष प्रधान भन्ने बित्तिकै एउटा विनम्रताको प्रतीकको रूपमा लिइन्छ, एउटा शालीनताको प्रतीकमा लिइन्छ। उहाँहरू सिक्नुपर्ने कुरा ठूलो कुरा नै त्यही हो। र उहाँले अर्को एउटा ठूलो उदाहरण के दिनुभएको छ भने, उहाँले गीत गाउन गीत सिक्न कोही कसैसँग पनि अप्ठ्यारो मान्नु भएन। उहाँका आफ्ना संगीत गुरु उस्ताद गणेशलाल श्रेष्ठदेखि लिएर उहाँले पछिल्लो पुस्ताका संगीतकर्मीहरूसँग नयाँ पुस्ताका भाइहरूसँग पनि उहाँले सहकार्य गर्नुभएको छ। र उहाँको एउटा महत्वपूर्ण योगदान भनेको निजी क्षेत्रबाट आफ्नो खर्चमा बम्बईमा गएर उहाँले बम्बईको म्युजिक एरेन्जर मनोरी सिंहलाई लिएर आफ्नो जुन पहिलो एलपी रेकर्ड गराउनु भयो त्यो एउटा महत्वपूर्ण काम, एउटा गायकको हैसियतले मात्र होइन एउटा नागरिकको हैसियतले गर्नुभएको उहाँको लगानी अतुलनीय छ। त्यो मनोरी सिंहले सङ्गीत संयोजन गरेको गीतमा उहाँले कोही यसरी रिसाउँदैमा भन्ने गीतमा बम्बईमा यार्डलिङ गर्ने एउटा प्रसिद्ध गायक ज्ञान प्रकाश श्रेष्ठलाई उहाँले प्रयोग गरेर त्यति बेला हामी नेपाली श्रोता दर्शकहरूको लागि नयाँ चाम दिनुभएको थियो। पछि उहाँले कलकत्ता रेकर्ड गरेको पहिलो गीत रविन्द्र शाहको शब्दमा तिमी आयो मेरो दिलमा भन्ने गीत, त्यो समयको वेस्टर्न फ्लेभरको गीत थियो, जसमा उहाँले आफै पनि मैले अलिकति विदेशी गीतको नकल गरेको थिएँ भनेर अन्तरात्मा भन्नुभएको थियो। त्यो सबै योगदानहरू अहिलेको पुस्ताले हेर्दाखेरि मान्छेले गला वा कला मात्र दिएर होइन एउटा दिल नै दिएर उहाँले गरेको जुन योगदानले नै नेपाली सङ्गीत एउटा धनधान्य भएको हो। उहाँ भनेको अब यो यो विशाल साङ्गीतिक युगको एउटा अन्तिम एउटा संरक्षक हुनुहुन्थ्यो रहनु भएन, त्यो चाहिँ ठुलो क्षति हो, एउटा सिँगै आकाश खाली भएको।
हजुर हुन्छ, समय र विचारसहित हाम्रो यो महत्वपूर्ण बसाईको बीचमा यहाँले हामीसँग सम्पर्कमा रहनुभयो, आफ्नो अनुभव सहितको धारणा सुनाउनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद भन्छौ।
हस् धन्यवाद।
उहाँ हुनुहुन्थ्यो एकजना संगीत समीक्षक प्रकाश साइमी। हामी आजको अन्तर्सम्वादको यो बसाई बीच वरिष्ठ गायक संगीतकार प्रेमध्वज प्रधानको सम्झना गर्यौं। हिजो मात्रै भौतिक रूपमा उहाँको अवसान भएको छ। धेरै अजम्बरी कोटिका सांगीतिक रचनाहरूमा स्वर प्रदान गर्नुभएका वरिष्ठ संगीतकार गायक प्रेमध्वज प्रधानप्रति पुनः एकपल्ट फेरि पनि नेपालको तर्फबाट उहाँप्रति भावपूर्ण श्रद्धा सुमन अर्पण गर्दै आजको अन्तर्सम्वादको यो श्रृंखलाबाट प्राविधिक सहकर्मी राजु थापालाई धन्यवाद दिएर म विमल गेवाली बिदा हुन्छु। नमस्कार।